SBS Radio. यस अन्तर्गत एकचोटि अब अफगानिस्तानबारे कुरा गर्नतर्फ लागु र अफगानिस्तानमा केही वर्ष काम गर्नुभएका पत्रकार सुबेल भण्डारीजी अहिले हाम्रो साथमा हुनुहुन्छ. सुबेलजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा फेरि पनि.
धेरै धन्यवाद.
अब हामी तपाईँसँग कुरा गर्दाखेरि है जहिले पनि अब मृत्यु र हिंसाबारे नै कुरा गर्नुपर्ने भएको छ है. अब हुन त पत्रकारहरूको काम पनि अब त्यो भइहाल्यो है. अब नराम्रो समाचार पनि सुनाउनुपर्छ, अब द्वन्द्वग्रस्त स्थानहरूमा पनि जानुपर्छ है. तर एकचोटि अफगानिस्तानमा चाहिँ हामीले पहिला कुरा गर्दाखेरि त्यहाँ नेपाली सुरक्षा गार्डहरूको मृत्यु जो बारे हामीले कुरा गरेका थियौँ, अहिले चाहिँ अब पत्रकारहरूमाथि नै लक्षित रूपमा अघि नै अब 10 जनाको मृत्यु भएको भन्ने कुरा गर्दाखेरि त्यहाँ पत्रकार भएर त्यहाँ काम गर्नु कतिको जोखिमपूर्ण हो, कस्तो छ, कस्तो थियो तपाईँको एक्सपिरियन्स त्यहाँ चाहिँ?
म 2010-15 त्यहाँ काम गरेँ जर्मन न्युज एजेन्सीको लागि. सुरुमा जाँदाखेरि ठिकै थियो, त्यति गाह्रो थिएन. पहिलेको तुलनामा अहिले तुरुन्त पहिलेको तुलनामा अहिले के भएको छ भनेर बुझ्नको लागि कसरी हेर्नुपर्छ होला भने, पहिले चाहिँ एउटा सर्टन रिस्क लिन सकिन्थ्यो, प्रिकसन लिन सकिन्थ्यो अनि सर्टन रिस्क लिन सकिन्थ्यो जुन अहिले लिन सकिँदैन जस्तो देखियो. किनभने अब काबुलमा सुसाइड बमिङ हुँदाखेरि हामी प्रायः जसो सधैँ जान्थ्यौँ सुसाइड बमिङ हुनसाथ लगत्तै अथवा त्यसको अलिकति पछि. यदि यस्तो सुसाइड ट्विन बमिङ, जुम्लिया बमिङ हामी जुन भन्छौँ, यदि त्यो हुने हो भनेदेखि कुनै पनि सुसाइड बमिङ हामीले कभर गर्न नसकिने अवस्था हुन्छ. त्यो त्यति साह्रो देखिएको थिएन. मलाई याद छ अफगानिस्तानमा पहिलोचोटि भएको यस्तो ठुलो घटना भएको 2011 कान्दारमा भएको थियो, एउटा पार्कमा जुम्लिया बमिङ भएको थियो. जुम्लिया बमिङको समस्या के हो भने, यो तर यो अरू क्षेत्रमा धेरै हुने कुरा हो. क्वेटामा 2007-08 नै भइराखेको कुरा हो यो जुम्ला बमिङ. जुम्ला बमिङको लक्ष्य भनेकै सकेसम्म धेरै मान्छेलाई मार्नु हो. किनभने
अब पत्रकारहरूलाई नै लक्षित गरेर,
यो पत्रकारहरूलाई नै लक्षित गरेर, त्यो मात्र होइन कि तपाईँको के पनि देखिन्छ भने, दोस्रो सुसाइड बमर जो आयो, दोस्रो सुसाइड बमर आफू पनि पत्रकारकै रूपमा आएको थियो, उसको हातमा पनि क्यामेरा नै थियो, जसको मतलब पत्रकारहरूलाई नै लक्षित गरेर चाहिँ गरेको भन्ने एउटा.
अब यसमा चाहिँ अब त्यही यो हमलाको जिम्मेवारी चाहिँ आइएसद्वारा लिएको छ है, जुन इस्लामिक स्टेट नामक समूहद्वारा लिएको छ. तर यो के अब स्ट्राटेजिकै यो रणनीतिक रूपमै यस प्रकारको पत्रकारहरूलाई नै लक्षित गरिएको हो त कि?
यो पत्रकारहरूलाई लक्षित गर्दाखेरि दुईवटा उपलब्धि कुनै पनि विद्रोह समूहलाई हुन्छ. एउटा चाहिँ बढीभन्दा बढी कभरेज, माइलेज विद्रोही समूहले पाउँछ, किनभने पत्रकारहरूले एकअर्काको बारेमा त लेख्ने नै भए. किनभने त्यो अनि लेख्नु जरुरी पनि छ, किनभने पत्रकारहरू यदि आफूलाई सुरक्षित महसुस गर्न सकेनन् भने अरू कुनै पनि घटनाको बारेमा लेख्न गाह्रो हुन्छ अथवा रिपोर्टिङ गर्न गाह्रो हुन्छ. त्यो कारणले धेरै गर्ने पनि भए. त्यो कारणले गर्दाखेरि यदि पत्रकारहरूलाई लक्षित गर्ने हो भनेदेखि त धेरै उपलब्धि हुने भयो नि त. एउटा कुरा त्यो भयो. दोस्रो कुरा चाहिँ यो जुम्ला बमिङको मुख्य उद्देश्य भनेको धेरै मान्छेलाई मार्नु हो, होइन? त्यसको मतलब पहिलो बमिङ भयो, दोस्रो बमिङमा दोस्रो बमिङ कुन तरिकाले हुन्छ भने, सधैँ मान्छेहरू आउँछन् सहायता गर्नको लागि, घाइतेहरूलाई हस्पिटल पुर्याउनको लागि, पत्रकारहरू आउँछन् रिपोर्टिङ गर्नको लागि, पुलिस आउँछ, सबजना एकैचोटि आएको हुन्छन्. अनि दोस्रो बमिङ जाँदाखेरि त्यही भएर हामीले 9 पत्रकारहरू त्यतिखेर तुरुन्त मरेको खबर पायौँ. तर त्यो सँगसँगै तपाईँले के पनि बुझ्नुपर्छ भने, अरू 40 भन्दा झन्डै 40 जस्तो अरू पनि त घाइते भए अनि मरे नि त, होइन? दोस्रो जुम्ला बमिङले सधैँ गर्ने कुरै त्यही हो. जुम्ला बमिङको भने सकेसम्म बढी नोक्सान पुर्याउनु. यहाँ अब यो पछिल्लो पटक मैले कहिले पनि सुनेको छैन यति धेरैजना एउटै घटनामा मरेको. कहिले 1, 2, 3 एउटै वर्षमा 5, 7 मर्ने घटनाहरू भइरह हुन्छन्, होइन? 2016 हेर्ने हो भने अफगानिस्तानमा मात्रै 35 मरिसके 34 मरिसके. गएको वर्ष र यो वर्ष हेर्ने हो भने 15 मरिसके
पत्रकारहरू
मात्रै. सो अभियसली यहाँबाट के बुझ्न सकिन्छ भने गएको 3-4 वर्ष 5 वर्ष धेरै घातक हुन गएको छ पत्रकारहरूको लागि. त्योभन्दा अगाडि मलाई हरेक वर्ष हामीले यदि कुनै पत्रकार मऱ्यो भने हामी ठुलो न्युज बनाउँथ्यौँ अनि वर्षमा 1-2 मात्र मर्थे. मलाई राम्रै याद छ 2014 इलेक्सनको बेलामा 1 जर्मन फोटोग्राफर मरेका थिए, मारिएकी थिइन् आन्या निडरिङ हाउस भन्ने. त्यही साल केही महिना त्योभन्दा अगाडि स्विडिस पत्रकार मारिएका थिए. त्योभन्दा अगाडि 2011 एक्चुली यो नेटोकै गोली लागेर एकजना बिबिसीको स्ट्रिङ्गर पत्रकार मारिएका थिए तिरिनकोट भन्ने ठाउँमा. सो पत्रकारहरू नमारिएका होइनन् तर यसरी टार्गेट गरिएर टार्जेट बनाइएको चाहिँ सायद पहिलोचोटि नै हुनुपर्छ.
सुबेलजी, जस्तै तपाईँ अफगानिस्तानमा रहेर त्यहाँ पत्रकारिता गरिरहँदाखेरि यस्ता घटनाहरू जब सुन्नुहुन्थ्यो नि, तब आफूलाई चाहिँ व्यक्तिगत रूपमा हो म कतिको सुरक्षाको प्रत्याभूति कतिको गराइन्थ्यो त्यहाँनिर, अथवा आफूलाई कतिको अनुभव हुन्थ्यो म सुरक्षित छु, अथवा कति धेरै डर त्यस्तो अनुभव के गर्नुभएको थियो त्यहाँ?
एउटा कुरा के थियो भने मैले त्यही भएर अहिले चाहिँ सिचुएसन अहिले स्थिति अलिक फरक छ भन्न खोजेको कारण पनि त्यही हो. त्यतिखेर सर्टन रिस्कहरू लिन सकिन्थ्यो, थाहा हुन्थ्यो हामीलाई कहाँ जान सकिन्छ, कहाँसम्म जान सकिन्छ, कहाँ चाहिँ जानु हुँदैन, कहाँ जाँदाखेरि कसरी बाटो मिलाउनुपर्छ, कसरी कन्ट्याक्टहरू मिलाउनुपर्छ. तालिबानसँग पनि हामीले इन्भेट गरेकै हो, तालिबानलाई भेटिएकै हो, सहरमै गएर भेटेका हौँ हामीले, होइन. त्यो कारणले गर्दाखेरि समस्या त्यतिखेर टार्गेट बनाइएको थिएन अनि त्यो कारणले गर्दाखेरि सर्टन प्रिकसन लिएर हामी त्यो गर्न सक्थ्यौँ. त्यो अहिले छैन जस्तो देखियो, किनभने यदि रिपोर्टिङ गर्नकै लागि, खालि रिपोर्टिङ गर्न मात्र, त्यो अरू कुनै इन्भेस्टिगेटिभ जर्नलिजम गर्नलाई होइन, केही गर्नलाई होइन, खालि भएको घटना के हो त्यो घटना रिपोर्टिङ गर्नलाई यदि सुरक्षित महसुस भएन भनेदेखि त धेरै गाह्रो भयो नि त काम गर्नलाई. त्यो चाहिँ म हुँदाखेरि त्यस्तो अवस्था चाहिँ थिएन. यदा कदा रङ टाइम रङ प्लेस भन्ने हुन्छ नि, त्यो भयो भने छुट्टै कुरा हो. कहिलेकाहीँ अब कोही कुनै समूहले, किनभने विद्रोही समूहहरू पनि धेरै स्प्लिन्टर छन् त्यहाँ, होइन, सानसानो ग्रुपहरू समूहहरू छन् अनि अब कुनै समूहले नाम कमाउनको लागि कुनै समय गऱ्यो भनेदेखि छुट्टै कुरा भयो. नत्र भएदेखि प्रायः जसो पत्रकारहरूलाई चाहिँ एउटा सर्टन रिस्पेक्टको रूपमा फ्रिडम दिइन्थ्यो, विद्रोही समूहले पनि र सरकार समूहले पनि. त्यो विद्रोही समूहले चाहिँ विशेष गरी विगत 3-4 वर्षमा चाहिँ त्यो अब नदिएको हो कि अथवा दिन नखोजेको हो कि भन्ने कुरा छ. दोस्रो चाहिँ यो इस्लामिक समूहको बारे, इस्लामिक स्टेट समूहको बारेमा पनि त्यही कुरा हो, किनभने इस्लामिक स्टेट समूह खोरासान भन्ने उनीहरूको समूह छ त्यहाँ. त्यो खोरासान समूह 2013-14 मात्र आउन थालेको हो, 14 मात्र आएको अनि उनीहरूले अहिले काबुलमा भएको ठुल्ठुलो घटनाहरू जहाँ 100 मान्छे मरेका छन् एउटै घटनामा, एउटै हादसामा, त्यो सबै इस्लामिक समूहले नै गरेको हो. यो पत्रकारको पनि इस्लामिक समूहले हो. गएको वर्ष जहाँ 100 मान्छे मरे त्यो पनि इस्लामिक स्टेट समूहले नै गरेको हो. सो ठुल्ठुलो घटनाहरू भएको इस्लामिक स्टेट समूहले हो, किनभने तालिबानले पनि गर्छ तर तालिबानले धेरै एरिया कन्ट्रोल गरिसकेको अवस्था छ अहिले. सो उदाहरणको लागि जुन हामी जिल्ला भन्छौँ नि अथवा अञ्चल भन्छौँ नि, त्यस्तै त्यहाँ अफगानिस्तानमा 34 अञ्चलहरू छन्, प्रोभिन्सेस भन्छ. त्यो 34 प्रोभिन्स र 400 जिल्लाहरू डिस्ट्रिक्टहरूमा झन्डै 40-50% तालिबानको पुरै कन्ट्रोल छ. त्यहाँ पत्रकार जान सक्दैन, त्यहाँ पत्रकार गयो भनेदेखि तालिबानसँग तालमेल मिलाएर जानुपर्छ रिपोर्टिङ गर्नको लागि. सो त्यो अवस्थामा तालिबानले ठुल्ठुलो अट्याकहरू गरिराख्नुपर्ने जरुरत उसलाई छैन. उसले आफ्नो एरिया मात्र कन्ट्रोल गरेर बसेको अवस्था हो.
अनि अब अघि नै तपाईँले भनिहाल्नुभयो पत्रकारहरूले अब यस्तो घटना भएपछि सोच्न सक्छ भन्ने खालको अवस्थामा अब यो पछिल्लो घटनाले चाहिँ अब कतिको प्रभाव पार्ला त भनौँ न रिपोर्टिङमा. अब स्थानीय पत्रकारहरूलाई हुन्छ, अब अन्तर्राष्ट्रिय जर्नलिस्टहरूको मृत्यु भयो भने बढी समाचार आउँछ, लोकल पत्रकारहरूको मृत्युमा त्यति समाचार नआउला होइन, तर लोकल जर्नलिस्टहरूलाई चाहिँ कतिको प्रभाव पार्ला त यस प्रकारको हमलाले भनौँ न.
एउटा कुरा मैले देखेको अफगानिस्तानमा के हो भने पत्रकार जुन छ उनीहरू आफै एउटा ट्राइब जस्तो छन्, एकदम बलियो छन् एकअर्कासँग, एकदम उनीहरू 2016 हो या 17 एउटा तोलो टेलिभिजन भन्ने छ, तोलो टेलिभिजनको 7 प्रोडक्सनको न्युज र करेन्ट अफेयर्स प्रोग्रामको प्रोडक्सनको, सो पत्रकारहरू होइन तर पछाडि बसेर काम गर्नेहरूलाई चाहिँ टार्गेट बनाएर एउटा गाडीमा बम हानियो अनि 7 मरे. अनि त्यतिखेर सबजना पत्रकार समूहहरू इभन तोलोको कम्पिटिटरहरू पनि सँगै आएर चाहिँ यो ठिक भएन, तालिबानले यो ठिक गरेन भनेर तालिबानको विरुद्धमा उनीहरूले समाचार नदिने, एक हप्तासम्म समाचार नदिने निर्णय गरे. अनि त्यसरी नै त्योभन्दा अगाडिको अवस्थामा तपाईँको 2014-15 सरकारले नै पत्रकारहरूलाई चाहिँ टार्गेट बनाउन थाल्यो. त्यसपछि त्यतिखेर पनि सबै अफगान पत्रकारहरू, स्थानीय पत्रकारहरू चाहिँ आएर अफगान सरकारको विरुद्धमा प्रोटेस्ट गरे. सो पत्रकारहरू एकदम टाइट छन्, तर समस्या के छ भने योभन्दा अगाडि चाहिँ योभन्दा अहिलेसम्मको अवस्थामा चाहिँ जुन खालको सपोर्ट नेटवर्क थियो त्यो रहिरहन्छ कि रहिरहँदैन भन्ने कुरा एउटा समस्या हो. तपाईँले भनेको एकदम सही हो, स्थानीय पत्रकारहरूको मृत्यु हुँदाखेरि विदेशी पत्रकारको भन्दा कम मात्रामा समाचार रिपोर्टिङ हुन्छ. अब उदाहरणको लागि 34 जो मरे गएको 3 2016 त्यसमध्ये मेरो विचारमा विदेशी जम्मा 1 मात्र थिए, डेभिड गिल्की भन्ने एनपिआरको लागि काम गर्थे. त्यस त्यो कारणले गर्दाखेरि बाँकीको बारेमा हामीले थाहा पाएनौँ त्यति साह्रो. धेरैचोटि यो पटक पनि थाहा पाएको मुख्य कारण के हो भन्दाखेरि एएफपीको फोटो पत्रकार साथी शाहमा राई त्यसमा परे, अनि एकै दिन 8 एउटै घटनामा परेको सबैभन्दा पहिलोचोटि हो. त्यही कारणले गर्दाखेरि पनि धेरै न्युज आयो, अनि अब यो प्रेस फ्रिडमको रिपोर्ट पनि आयो 3 त्यो कारणले गर्दा पनि यो हाइलाइट भएको हो. नत्र भएदेखि कतिचोटि चाहिँ जब यस्तो हादसाहरू हुन्छ लोकल मिडियाले कभर गर्छ, एउटा दुईवटा विदेशी संस्थाहरूले कभर गर्ला, तर अहिले अब यो जुन डोनाल्ड ट्रम्पको न्युजको जमाना छ, यो पत्रकारहरू स्थानीय पत्रकारहरू मारिने न्युज धेरै तल प्राथमिकताको हिसाबले धेरै तल पर्ने देखिन्छ.
अब अन्त्यमा अब त्यही अघि नै भनिहाल्नु शाहमा राई तपाईँको तपाईँले चिन्नु भएको थियो अलिकति के थियो उहाँ, अब उनी पनि धेरै एक्सपिरियन्स त अवश्य पनि थिए होइन, तर कस्तो थियो तपाईँको सम्बन्ध अथवा के थियो?
सामरालाई मैले पहिलोचोटि भेटेकै, म नेपालमा काम गर्दाखेरि एएफपीको लागि काम गर्थेँ, त्यसैले अब अफगानिस्तान जानसाथ म एएफपीको साथीहरूलाई भेट्न गएँ, अनि त्यतिखेर भेट भएको हो सामराई. त्यतिखेर उनी चिफ फोटोग्राफर थिएनन्, चिफ फोटोग्राफर अर्कै साथी थिए मसुद हुसैनी भन्ने, पछि उनले छोडेर चाहिँ एपी जोइन गरे. सामराई बहुत इमान्दार अनि काइन्ड, एकदम दयालु खालका मान्छे थिए, उनी एकदमै काइन्ड मान्छे थिए. अनि उनी उनको फोटो हामीले हेऱ्यौँ भने बिबिसीहरूले अरूहरूले पनि फोटोहरू अहिले वेबसाइटहरूमा राखेका छन्, उनको फोटो हेऱ्यौँ भने त्यो यस्तो सिम्पल कुरामा ब्युटी देख्ने मान्छे उनी थिए, सुन्दरता हुन्छ नि. अनि सो किनभने उनी एकदम सिम्पल मान्छे थिए, उनको ब्याकग्राउन्ड पनि एकदम सिम्पल थियो. उनी 1996-98 भन्दा अगाडि ट्याक्सी गाडी चलाउँथे, गाडी चालककै रूपमा एएफपी जोइन गरेका थिए. 3 गाडी चलाएपछि अनि फोटो क्यामेरा बोकेका हुन् उनी. सो त्यो कारणले गर्दाखेरि एएफ त्यो ब्याकग्राउन्डबाट आएको कारणले गर्दाखेरि उनलाई त्यहाँको स्थानीय मान्छेहरूको बहुत माया थियो, स्थानीय पत्रकारहरूको, स्थानीय धेरै कसै के भन्ने लोकल कनेक्सन धेरै राम्रो थियो. उन कसैले पनि उनको बारेमा नराम्रो कुरा कहिले पनि भनेको मैले सुनिनँ. एकदम रमाइलो गर्थे हामी. त्यहाँ दारू पानी हुँदैन थियो तर हामी चिया खान भेट्थ्यौँ बेलुका बेलुका. चिया खाने अनि कबाब खाने अनि रोटी खानेको लागि भेट्थ्यौँ अनि म्युजिक सुन्थ्यौँ, कहिलेकाहीँ नाच्थ्यौँ. एएफपीको ठुलो ग्राउन्ड थियो, ब्याडमिन्टन खेल्थ्यौँ धेरै. मलाई म मेलबर्नमा थिएँ जब यो घटना सुने. सुन्दाखेरि चाहिँ सबभन्दा पहिलो याद भएको कुरा के थियो भने उनी कति दयालु मान्छे थिए. किन यस्तो भयो? यस्तो दयालु मान्छे, काइन्ड हार्टेड मान्छे यति चाँडो जानु नहुने थियो. उनको परिवार छ, दुईवटा श्रीमती र छवटा बालबच्चा छन्. यति चाँडो जानु नहुने थियो.
Enjoy more stories in your language by visiting sbs.com.au.